नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राध्यक साथी राजु थापा र म श्रेया नेपाल। आज मिति 2079 साल चैत 9 गते बिहिबार, चैत्र शुक्ल पक्ष द्वितीया तिथि, तदनुसार मार्च महिनाको 23 तारीक सन् 2023, नेपाल सम्बत 1143। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। रोजगारीका लागि विदेशिनु पर्ने अवस्था अन्त्य गर्छौ प्रम शीर्षकमा छापिएको खबर हो यो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सरकारी अस्थायी करार र ज्यालादारी सेवामा कार्यरत कर्मचारीलाई छिट्टै आबद्ध गर्ने बताउनु भएको छ। वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका, विदेशमा काम गरिरहेका र विदेशमा स्वरोजगार रहेका नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको बुधबारसम्म शुभारम्भ गर्दै उहाँले यस्तो बताउनु भएको हो। वैदेशिक रोजगारीका क्रममा इजरायलमा रहनुभएकी मन्जु थपलियाका श्रीमान गोपाल संग्रौलालाई बुधबार सामाजिक सुरक्षाको परिचय पत्र प्रदान गरी प्रधानमन्त्री प्रचण्डले योजनाको शुभारम्भ गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, सरकारी करारमा रहेका कर्मचारी वर्षौं सेवा गरेर रित्तै हुनुपर्ने अवस्थाको अन्त्य गरी छिट्टै कोषमा आबद्ध गर्ने व्यवस्था मिलाइनेछ। सरकारी सेवामा कार्यरत करार कर्मचारीलाई समेत हालसम्म सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नसकिएकोमा दुःख व्यक्त गर्दै उहाँले यस प्रकृतिका कर्मचारीलाई सकेसम्म छिटो आबद्ध गराउन आवश्यक व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सामाजिक सुरक्षा कोषमा आबद्धताको संस्कार बसाल्न कानूनले निर्देश घोषित गरेको सहयोगदानको प्रावधानलाई कार्यान्वयनमा ल्याई सबै क्षेत्रको अपनत्व स्थापित गरिने उहाँले बताउनुभयो। कोषको लगानीलाई राज्यको भौतिक पूर्वाधार विकास, उद्यमशीलता लगायतका उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नीतिगत व्यवस्था गरिने पनि उहाँले जानकारी दिनुभयो। वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका, विदेशमा काम गरिरहेका र विदेशमा स्वरोजगार रहेका नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको हिजो शुभारम्भ गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो। रोजगारीका लागि विदेशिनु पर्ने अवस्था अन्त्य गर्छौ प्रम शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। भागबण्डामा जुटे दल, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो यो। सत्ता साझेदार प्रमुख राजनैतिक दलहरू सरकारलाई पूर्णता दिन छलफलमा जुटेका छन्। आगामी साताभित्र पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई पूर्णता दिँदै प्रदेश सरकार पनि गठबन्धन अनुकूल बनाउने गरी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र नेकपा एकीकृत समाजवादी नेकपा यसका शीर्ष नेताहरू छलफलमा जुटेका हुन्। दाहालले यही चैत 6 गते प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत लिएसँगै सत्ता साझेदार दलका नेताहरूले मन्त्रालय भागबण्डामा सहमतिका लागि छलफल थालेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रमुख चार दलका शीर्ष नेताहरूबीच संघ र प्रदेश सरकार विस्तार पुनर्गठनका विषयमा प्रारम्भिक छलफल शुरू भएको छ। आन्तरिक, द्विपक्षीय र बहुपक्षीय छलफल गरेर संघ र प्रदेश सरकार विस्तार र पुनर्गठन गर्ने नेताहरूले बताएका छन्। कांग्रेस नेता रमेश लेखकले शीर्ष नेताहरूको बैठक मुलुकको समसामयिक राजनीति र मन्त्री परिषद विस्तारका विषयमा छलफल भएको जानकारी दिनुभयो। मन्त्रालय संख्या र मन्त्रालय भागभण्डाको विषयमा बैठक प्रवेश नगरेको जानकारी दिँदै उहाँले भन्नुभयो, सरकार विस्तार गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ, केही दिन अझै लाग्छ। दलहरूबीच आन्तरिक र सामूहिक सहमति जुटाउन केही दिन लाग्ने संकेत गर्दै उहाँले भन्नुभयो, अर्को साता मन्त्री परिषद विस्तार हुन्छ, सबै प्रदेश सरकारहरू गठबन्धन अनुकूल बनाउँदै जाने कुरा भएको छ, हामी सहमतिमा अघि बढ़छौं। बैठकमा प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल कांग्रेसले 10, नेकपा यस र जसपाले 3-3 मन्त्रालय दावी गरेको स्रोतको दावी छ। नेकपा यसले गृहसहित 3 मन्त्रालय दावी गरेको छ, तर सरकारको नेतृत्वमा माओवादी केन्द्र गृह मन्त्रालय अन्य दललाई दिने पक्षमा नरहेको निकट स्रोतको दावी छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित पाँच मन्त्रालय आफूलाई राखेर गठबन्धनमा रहेका अन्य दललाई सरकारमा सहभागी गराउन माओवादी तयार देखिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो पटक विश्वासको मत लिएसँगै सत्ता साझेदार दलका नेताहरूले मन्त्रालय भागवण्डामा सहमतिका लागि छलफल थालेका छन्। यसै क्रममा बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, माओवादी, जसपा र नेकपा यसका शीर्ष नेताहरूबीच संघ र प्रदेश सरकार विस्तार पुनर्गठनका विषयमा छलफल भएको छ। भागवण्डामा जुटे दल नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। प्रधानमन्त्रीलाई राज्य चिनाउन हिँडेका महिला शीर्षकमा कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो पटक विश्वासको मत पाएकै दिन सोमबार संसद भवन परिसरमा पत्रकारहरूसँग भन्दै थिए, अब वैशाख पहिलो सातासम्म भारत भ्रमणमा जान्छु, भारतले अहिलेसम्म औपचारिक निम्तो दिएको छैन, निम्तो बिना भारतको पाहुना बन्न आतुर दाहाल, स्वयंलाई भेट्न महिलाहरू सिंहदरबार आउँदैछन्, त्यो पनि राजमार्गमा हिँडेर, तर उनीहरूको माग के हो, प्रधानमन्त्रीलाई भेट्न आफ्ना नागरिक किन पैदल आउँदैछन्, सरकारलाई वास्तै छैन, प्रहरी प्रशासनबाट संरक्षित मिटर ब्याजी सुदखोरले विपन्न सर्वसाधारणको ठिवास लगाएका छन् भनेर राज्यले विगतमा गरेका अनुसन्धानले नै पुष्टि गरेका छन्। मिटर ब्याज पीड़ितले विगतमा जस्तै यसपटक पनि ठाउँ ठाउँमा आन्दोलन गरिरहेका छन्, तर सरकारले सुन्दै नसुनेपछि पूर्वी मधेसका पीड़ितहरू बर्दीवासमा जम्मा भएर काठमाण्डुको मार्चमा छन्। यसअघि आफ्ना सरोकार सुनाउन उनीहरू पछिल्लो नौ महिनादेखि स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी र मधेस सरकारका अड्डाहरूमा धाइरहेका थिए। तमसुक व्यवस्था खारेज गर भन्ने मुख्य नारासहित चैत दुईमा बर्दीवासबाट निस्केको मार्च मंगलबार साँझ बाराको पथलैया आइपुगेको थियो। बुधबार बिहान पथलैयाबाट शुरू भएर साँझ मकवानपुरको हेटोडासम्म करिब 25 किलोमिटर यात्रा पछ्या रहेको पैदल यात्रुको मनोविज्ञानमा कुनै अन्यल भेटिएन। प्रधानमन्त्रीलाई राज्य चिनाउन हिँडेका महिला कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। प्रजातन्त्र पुनर्स्थापनापछि सरकार जस्तै प्रहरी नेतृत्व पनि अस्थिर बन्दै गएको छ। 2046 यता नेपाल प्रहरीका 17 आईजीपी फेरिए, तर एकजनाले मात्र पूर्ण कार्यकाल संगठनको नेतृत्व सम्हाल्न पाए। गत 18 वैशाखमा नियुक्त अहिलेका आईजीपी धीरज प्रताप सिंह एक वर्ष पनि कार्यकाल पूरा गर्न नपाई शुक्रबारदेखि अवकाशमा जाँदै हुनुहुन्छ। प्रहरी नेतृत्वमा देखिएको यस्तो अस्थिरताले एकातर्फ कमाण्ड बलियो हुन सकेको छैन भने अर्कातर्फ दीर्घकालीन योजनामा पनि काम हुँदैन। नेपाल प्रहरीका पहिलो आईजीपी तोरण शमशेर जबरा हुनुहुन्छ। सेनाको सहायक रथी रहनु भएको उहाँले पहिलो आईजीपीका रूपमा इतिहास लेखाए पनि तीन दिन मात्र पदमा रहनुभयो। उहाँ 2007 28 30 चैतसम्म आईजीपी रहेको प्रहरी प्रधान कार्यालयको रेकर्ड छ। सबैभन्दा लामो समय नेतृत्व सम्हाल्ने 9 आईजीपी खड्गजीत बराल हुनुहुन्छ। 2029 साउनमा नियुक्त हुनुभएका उहाँले 2035 जेठसम्म 6 वर्ष नेतृत्वमा रहनुभयो। लामो समय र नेतृत्वमा रहन पाएकाले नै उहाँले संगठनमा सुधारका काम गर्नुभयो। आईजीपीको पदावधि 4 वर्ष नै रहेकोमा राम्रो काम गरेकाले 2 वर्ष थपिएको थियो। भोलिदेखि अवकाश पाउन लाग्नुभएका आईजीपी सिंह भन्नुहुन्छ, नेतृत्वमा स्थिरता नहुँदा चेन अफ कमाण्डमा पनि असर पर्छ। आईजीपीले पूरा कार्यकाल काम गर्न नपाउँदा संगठनलाई जति गतिशीलता दिनुपर्ने हो त्यो हुँदैन, दरबन्दी थप लगायत ठूला नीतिगत काम गर्न गाह्रो हुँदो रहेछ। नेपाल प्रहरीको नेतृत्व सधैँ अस्थिर, 2046 17 जना आईजीपी तर एकले मात्र पूरा गरी 4 वर्ष कार्यकाल, कुन आईजीपीले कति समयावधि नेतृत्व सम्हाले, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। मुलुकको अर्थतन्त्र संकटको स्थितिमा छ। यो अवस्थामा दलहरूबीच एउटा सहमति प्रक्रियाबाट राजनीतिको फरक परिस्थिति सृजना भयो। 10 दल सहमति गरेरै अगाडि बढ्नुपर्ने अवस्था आयो। सहमतीय प्रणालीबाट जानुपर्ने देशको अहिलेको आवश्यकता हो, तर सबै जुट्न सकेनन्। त्यो परिस्थितिमा बढ़ीभन्दा बढ़ी दलबीच सहमति जोगाउने कोशिश भयो, जसअनुसार 10 दल एक ठाउँमा उभिएका हुन्। जति सहमति भएको छ त्यही जगमा टेकेर त्यही अनुरूप मन्त्रीमण्डल गठन गर्नुपर्नेछ। यद्यपि सबैलाई समेटेर लैजानुपर्ने आवश्यकता पनि रहेको छ, निर्विकल्प सहमति शीर्षकमा अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। सवारी चालक अनुमति पत्र लाइसेन्स नवीकरण गर्न कति समय लाग्ला? 20 मिनट, आधा घण्टा वा 1 घण्टा? यस्तै सोचिरहनु भएको छ भने तपाईँ गलत हुनुहुन्छ। एउटा लाइसेन्स नवीकरण गर्न 5 घण्टा कुर्नुपर्ने बाध्यता छ। रामेछापका श्रीकृष्ण सुवेदी काठमाण्डुमा सानो तिनो व्यवसाय गरेर बस्छन्। उनले लाइसेन्स नवीकरण गर्न जाँदा 5 घण्टा लाइन बस्नु पर्यो। त्यति गरेर पनि उनले स्मार्ट लाइसेन्स पाउन अझै कति वर्ष कुर्नुपर्ने हो त्यसको ठेगान छैन। सुवेदी कार्यालय समय खुल्ने बित्तिकै एकान्त कुनास्थित यातायात कार्यालय पुगेका थिए। उनले टोकन पाउने झण्डै 11 बजाउनु पर्यो। लामो लाइन छिचोलेर टोकन पाएपछि बायोमेट्रिकदेखि स्वास्थ्य जाँचका लागि 104 नम्बर कोठामा पनि उनले 1 घण्टा लाइनमा बस्नु पर्यो। लाइन कुरेर बसेका उनी आँखाको स्वास्थ्य जाँच गराउँदा कर्मचारीको रूखो बोली र व्यवहार खेप्नु परेको सुनाउँछन्। 2 घण्टाको लाइन सकेर कोठा नम्बर 106 लाइन बसे। उनको पालो आउन 2 जना मात्र बाँकी रहँदा खाजा समय भएको भन्दै कर्मचारी झ्याल बन्द गरेर 45 मिनट जति हराए। लाइन छाडौं फेरि शुरूदेखि बस्नुपर्ने बाध्यता, नछडौं थकाइ लागिसकेको बताउने उनले भुइँमै बसेर लाइन कुरेको सुनाए। खाजा समय सकेर कर्मचारी आएपछि उनको त्यहाँको काम सकिन्छ। उनी फेरि राजस्व तिर्न ब्याङ्कको लाइनमा बस्छन्। त्यहाँ 20 मिनट जति लाइन बसेपछि एउटा स्लिप हातमा पर्छन्। यति पाउन उनलाई 5 घण्टा बिताउनु परेको उनको भनाइ छ। एउटा लाइसेन्स नवीकरण गर्न 5 घण्टा शीर्षकमा राजधानी दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। राजधानी दैनिकले नै अग्रपृष्ठमा यातायात कार्यालयका 3 उपसचिवलाई 8 वर्ष कैद शीर्षकमा पनि खबर बनाएको छ। सेवाग्राहीको चाप हुने भए पनि कमाई हुने भनेर यातायात कार्यालयमा कर्मचारी सरूवा हुन तछाड मछाड गर्छन्। बुधबार विशेष अदालतले गरेको फैसलाले कर्मचारी वृत्तमा तरंग सृजना गरेको छ। विशेष अदालतले भ्रष्टाचार गरेको ठहर गरी यातायात कार्यालय इटहरीका 3 उपसचिवलाई 8 वर्ष कैद सजाय तोकेको छ। त्यसै गरी केही अधिकृतहरूलाई समेत सजाय तोकेको छ। राजस्व हिनामिनाका विषयमा विशेष अदालतको इजलासले 30 फागुनमा उपसचिवहरू रमेश प्रसाद दाहाल, विष्णु प्रसाद पौडेल र नयराज नेपाललाई दोषी ठहर गरेको थियो भने बुधबार उनीहरूलाई 8 वर्षका दरले सजाय तोकेको छ। त्यसै गरी उपसचिव होमनाथ भट्टराईलाई 2.5 वर्ष कैद सजाय तोकेको छ। राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। महसुल दर घटाउन भारतसँग आग्रह शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। संचार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गर्नुभएको छ। भारतको राजधानी नयाँ दिल्लीमा बुधबार भएको भारतीय संचार राज्य मन्त्री देवू सिंह चौहानसँगको द्विपक्षीय बैठकमा उहाँले यस्तो आग्रह गर्नुभएको हो। नेपाल र भारत बीच टेलिफोन दरमा ठूलो असमानता छ। भारतमा बसोबास गर्ने नेपालीले नेपालमा टेलिफोन गर्दा अत्यधिक शुल्क लाग्ने गरेको गुनासो गर्ने गरेका छन्। उहाँले भन्नुभयो, दुवै देशबीच रहेको टर्मिनल चार्जमा पुनरावलोकन गरी दुर्लभ महसुल दरमा सेवा उपलब्ध गराउनु पर्ने देख्छु। नेपाल र भारत नजिकका छिमेकी भएकाले दूरसंचार सेवामा बेला बखत अन्तर्देशीय अवरोध हुने तथा कतिपय अवस्थामा नेपालको भित्री भागसम्म पनि भारतीय मोबाइल सेवा उपलब्ध हुने गरेको प्रति ध्यानाकर्षण गराउँदै मन्त्री शर्माले भन्नुभयो, यसमा दुवै देशका सेवा प्रदायक र नियामक सजग हुनुपर्ने देख्छु। संचार मन्त्रीको निजी सचिवालयले दिएको जानकारी अनुसार उहाँले भारतीय टेलिभिजन च्यानल नेपालमा सहजै प्रसारण हुने तर नेपाली च्यानलमा भने भारतमा प्रसारण हुन कठिन रहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो। महसुल दर घटाउन भारतसँग आग्रह गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। दुई वर्ष अघिसम्म छिन्चु खोला र भेरी नदीको दोभान क्षेत्र पर्यटकका लागि आकर्षक केन्द्र थियो। यी नदी र खोला मिसिने ठाउँको ठूलो फाँट अहिले उजाड जस्तो देखिन्छ। दोभानमा फैलिएर बग्ने भेरी नदी थुनेर जथाभावी नदीजन्य पदार्थ संकलन गर्दा सुन्दर फाँट कुरूप बनेको हो। बाँध बाँधेर भेरी नदीलाई एक छेउतर्फ फर्काएर नदीजन्य पदार्थ निकाल्दा पनि सरकारवाला निकायमा आउँछन्। भेरी गंगा नगरपालिका दुईका वडाध्यक्ष नन्दबहादुर बुढाले भेरी र छिन्चु खोलाको दोभान जथाभावी दोहन भइरहेको बताउनुभयो। वातावरणीय प्रभाव मूल्याङ्कनमा दोभानलाई जोखिम क्षेत्र मानेर त्यहाँबाट नदीजन्य पदार्थ निकाल्न नमिल्ने उल्लेख छ। उहाँले भन्नुभयो, जोखिम क्षेत्रमै नदी फर्काएर नदीजन्य पदार्थ संकलन गरिरहँदा पनि कसैले रोक्न चासो दिएको देखिँदैन। भेरीको धार फर्काएर दोहन नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। नास्पातीको दाना लाग्दै गर्दा भटाभट झर्न थालेपछि गत वर्ष दक्षिणकालीका किसानले कृषि अनुसन्धान परिषद नार्कलाई गुहारे। नार्कका प्लान्ट ब्रिडर विशेषज्ञ कृष्ण कुमार मिश्र सहितको एक टोली एक चरण स्थलगत निरीक्षणमा निस्कियो। कुन रोग लागेर दाना झर्यो भन्ने पुष्टि गर्न विस्तृत अनुसन्धान गर्नुपर्ने निष्कर्ष नार्कमा पेश गर्यो। तर कार्यकारी निर्देशकले अनुसन्धानबारे कुनै चासो नै दिएनन्। कार्यकारी निर्देशकले निर्णय र बजेट व्यवस्थापन नगर्दा अनुसन्धान भएन। दुई वर्ष अघि धनकुटामा एभोकाडो झर्ने रोग लाग्यो। नार्कका पाखरीवास प्रमुख डाक्टर गोविन्द तिमल सिन्हाले केन्द्रमा तत्काल समस्या सुनाउनुभयो तर अनुसन्धानका लागि केन्द्रबाट कुनै चासो र निर्णय नै भएन। देशमा कृषि अनुसन्धानको म्याण्डेट पाएको एकमात्र निकाय नार्क कुन गतिमा चलेको छ यी प्रतिनिधि घटनाले केही हदसम्म स्पष्ट पार्छन्। यो सँगै वैज्ञानिक र प्राविधिक कर्मचारी अभाव भएका कर्मचारीलाई पनि विषय विज्ञता विपरीत जिम्मेवारी दिएर दुरूपयोग ब्यूबीजन भण्डारण कक्ष नै कर्मचारीका क्वार्टर बनाइएका जस्ता व्यथिति नार्कमा छरपष्ट छन्। नार्कभित्रको व्यथिति बेहिसाब छ। 2074 अघिसम्म वर्षेनी 500 भन्दा बढ़ी प्रोजेक्ट सञ्चालन गरेको नार्कले त्यस यता राम्रा र ठूला प्रोजेक्ट सञ्चालन नै गरेका छैनन्। नार्कमा बेहिसाब व्यथिति कृषि अनुसन्धानको म्याण्डेट पाएको एकमात्र निकाय नार्कमा व्यवस्थापन पनि भद्रगोल। अनुसन्धानका ठूला प्रोजेक्ट सञ्चालन हुन सकेनन् नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। विलासिताका वस्तुको प्रतिबन्ध फुकुवापछि आयात आकाशिएको छ। निर्यात भने ओह्रालो लागेको छ। फागुनमा 1,39,22 करोड़ रूपियाँको आयात हुँदा निर्यात भने 11,36 करोड़को मात्रै भएको छ। सरकारले पुस 1 गतेदेखि विलासिताका वस्तुको प्रतिबन्ध हटाएसँगै राष्ट्र बैंकले अनिवार्य नगद मार्जिन हटाएको थियो, जसको परिणाम देखिन थालेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार फागुनको वस्तु आयात भदौ यताकै सबैभन्दा बढ़ी हो। चालू आर्थिक वर्षको हालसम्मको अवधिमा भने दोस्रो उच्च हो। यसअघि भदौमा 1,42,31 करोड़ मूल्यको सामान भित्रिएको थियो। विभागका अनुसार माघभन्दा फागुनमा 13 अर्ब बढ़ीको वस्तु विदेशबाट आएको हो। आयात उच्च निर्यात सुस्त अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। शिक्षण पेसाप्रति रूचि बढ्दै माध्यमिक विद्यालयमा 52 र निम्न माध्यमिक विद्यालयमा 65 गुणा बढ़ी आवेदन, यो खबर नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। माध्यमिक तह तृतीय श्रेणीका शिक्षक छनौटका लागि रिक्त 716 रिक्त पदका लागि आयोगले मागेको आवेदनमा झण्डै 52 गुणा भन्दा बढ़ी आवेदन परेको छ। आयोगले माध्यमिक विद्यालय तृतीय तहका लागि गत पुस 25 गते खोलेको विज्ञापनमा 37,212 जनाले आवेदन दिएका थिए। यस्तै निम्न माध्यमिक विद्यालय शिक्षकका लागि 65 गुणा बढ़ीले आवेदन दिएका थिए। निम्न माध्यमिक विद्यालय तहमा 1,156 पदका लागि 75,771 जनाले आवेदन दिएका छन्। आयोगका सूचना अधिकारी सुदर्शन मरहच्छाले दुवै तहको आवेदन दिने समय समाप्त भइसकेको जानकारी दिँदै स्थायी शिक्षकका लागि आवेदन दिनेको संख्या ह्वात्तै बढ़ेको बताउनुभयो। यो खबर नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। चालू आर्थिक वर्षको फागुनसम्ममा मुलुकले गर्ने कुल निकासी भन्दा इन्धन आयातमा बढ़ी खर्च भएको छ। भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुनसम्म 1,96,36 करोड़ रूपियाँ बराबरको इन्धन पेट्रोलियम पदार्थ आयात भएको छ। यही अवधिमा मुलुकको कुल निर्यात व्यापार 1,04,00,000 रूपियाँ पुगेको छ। यो इन्धन आयातको तुलनामा करिब आधा मात्र हो। गत वर्ष भने निर्यात व्यापार 2,00,000,000,000 रूपियाँ पुगेको थियो। को दोब्बर इन्धन आयात कारोबार दैनिकले अग्रपृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। गोर्खापत्र दैनिकले विषादी परीक्षणको विडम्बना शीर्षकमा सम्पादकीय छापेको छ भने अन्नपूर्ण पोस्टले रंगहीन रंगशाला शीर्षकमा सम्पादकीय बनाएको छ। कान्तिपुर दैनिकले दूधको उपभोक्ता मूल्यको मनपरी रोक शीर्षकमा सम्पादकीय छापेको छ भने नागरिक दैनिकले आरक्षण हटाउने कि बचाउने शीर्षकमा सम्पादकीय बनाएको छ। नेपाल समाचार पत्रले जनस्वास्थ्यमा खेलवाड़ शीर्षकमा सम्पादकीय छापेको छ भने राजधानी दैनिकले पठन संस्कृति बढ़ाउन किन कन्जुस्याई शीर्षकमा सम्पादकीय बनाएको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयपछि अब केही समाचार छोटकरीमा। किन अझै बाँडिएन जुरी पहिरो पीड़ितलाई राहत शीर्षकमा अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा खबर छापेको छ भने नयाँ पत्रिका दैनिकले पुराना शिक्षकमाथि शिक्षक सेवा आयोगको खेलवाड़ शीर्षकमा खबर बनाएको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रिया नेपाल पनि बिदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।